امام کی طرف تھا، تو اس نے چاہا کہ میں کسی طریقے سے امام کو یہاں بلا کے ان کے اوپر زیادہ نگرانی کر پاؤں گا اگر اپنے پاس بلاؤں گا، اور ایک وہ جو کچھ نیٹ ورک مدینے کے اندر بن چکا ہے اور امام کو جو ایک خاص مقام حاصل ہے وہ مقام بھی چلا جائے گا، اور جب لوگ دیکھیں گے کہ امام ایک ظالم حاکم کی بیعت کر رہے ہیں یا راضی ہو گئے اس سے، تو لوگوں کی دلچسپیاں خود امام وقت سے بھی دور ہو جائیں گی کہ دیکھیں یہ تو خود ایک ظالم حاکم کی بیعت کر رہے ہیں، اور امام نے اپنی پوزیشن یہ رکھی ہوئی تھی کہ ہم کبھی بھی کسی ظالم حاکم کی بیعت نہیں کرتے۔ اس لیے مامون نے امام کو طلب کیا، اور مامون نے صرف ولی عہدی کی دعوت نہیں دی تھی بلکہ امام نے کہا تھا کہ آپ مکمل خلافت آپ سنبھال لیجئے، یہ امامت آپ لے لیجئے، لیکن امام نے اس دعوت کے اوپر لبیک نہیں کہی، امام نے باقاعدہ اس کو منع کیا، امام نے کہا کہ میں کسی صورت اس کو قبول نہیں کروں گا اس خلافت کو، چونکہ امام مامون سے، امام کا حق ہے حکومت امامت، لیکن وہ خدا کی جانب سے نا کہ مامون کی جانب سے کہ امام اس کو قبول کرتے۔ پھر اس نے ولی عہدی کی دعوت کی کہ چلیں ٹھیک ہے آپ خلیفہ نہ بنے بلکہ آپ میرے ولی عہد بن جائیں تاکہ کسی طریقے سے لوگوں کی حمایت حاصل کر سکے، پھر اس میں امام نے اس کو بھی منع کیا، اس کو کافی اس نے امام کو دھمکیاں بھی دیں اپنے، حتیٰ امام کو جان کی دھمکی بھی دی، اور امام کو بہت سخت انداز سے جب کہا تو امام نے ایک خاص یعنی مکر و مکر اللہ، وہ بھی ایک مکر کر رہا تھا، پھر خدا کا مکر بھی سر آیا کہ امام نے صورتحال کو جانچتے ہوئے ایک خاص تدبیر کی، ایسی ولی عہدی امام نے قبول کی جو ولی عہدی فقط نام نہاد تھی، اس کے اندر عملی طور پہ امام ولی عہد نہیں تھے لیکن فقط ایک ظاہری طور پہ نام تھا فقط اس کا، کہ امام نے کوئی شرائط رکھی تھی، اس شرائط سے تقریباً یہ ولی عہدی قلعدم ہو گئی تھی، مثلا امام نے کہا تھا کہ میں کسی کو نہ معزول کروں گا نہ کسی کو نصب کروں گا یعنی حاکمیت کے اوپر یا مختلف عہدوں کے اوپر، اور میں کوئی بھی چیز جو ہے نا نہ میں کوئی فتویٰ دوں گا نہ ہی کسی مقدمے کا فیصلہ کروں گا یعنی کہ نہ کوئی میں قضاوت کروں گا، اور نہ ہی کسی کو کسی عہدے سے ہٹاؤں گا یا کروں گا، یا کسی چیز سے نہ کسی کو منع کروں گا نہ حکم دوں گا، اور اسی طریقے سے امام نے اس طرح کی شرائط رکھی تھی کہ وہ پھر ولی عہدی نام نہاد سی جو ولی عہدی اس نے دیکھا کہ امام قبول بھی کر رہے ہیں جو کہ نہ عملی ہو سکی، اور اس کی بہترین مثال یہ تھی کہ امام دل سے قبول امام نے نہیں کی تھی یہ ولی عہدی، اور امام نے خاص مکر الہی کے تحت خدا کا مکر مامون کے خلاف کے جو امام نے اس کی تدبیر ایسے کی تھی کہ وہ اپنا مقصد حاصل نہ کر سکا، چونکہ اگر مقصد حاصل کر سکتا ہوتا تو وہ امام کو شہید نہ کرتا، یعنی کہ چونکہ وہ اس ولی عہدی کو صحیح سے قبول نہ کروا سکا تو اسی وجہ سے اس نے آخری حربے 2 سے 3 سال کے عرصے میں اس نے پھر امام کو شہید کروایا۔
ٹھیک ہے، تو کتنا بہت بہت شکریہ آپ کا اس سوال کا جواب دینے کے لیے، اور ایک اور سوال بہت ہی امپورٹنٹ سوال ہے جو میں آپ سے کرنا چاہتی ہوں، وہ یہ کہ امام رضا علیہ السلام کا مشہد الخراسان جو ہے وہ آتے ہوئے راستے میں نیشا پور کے قیام کو کیوں اتنی اہمیت حاصل ہے، کیوں انہوں نے وہاں پر قیام کیا اور اس کی کیا جو کیوں اس کو اہمیت دی گئی تھی؟
بالکل، امام کا جو یہ پورا سفر تھا جو تقریباً 5 سے 6 مہینوں کے اوپر مشتمل ہے کہ امام نے تقریباً آتا ہے کہ یہ سفر امام نے شروع کیا تھا محرم سے، اور پھر اس کے بعد یہ تقریباً جمادی الثانی تک امام کا سفر جاری و ساری رہا 200 ہجری کے اندر، تو اس کے اندر مامون کی پوری کوشش تھی کہ جیسے آپ کی خدمت میں عرض کیا تھا کہ امام رضا کہیں سے بھی کسی شیعہ نشین اور اپنے پیروکاروں کے علاقوں سے نہ گزریں، بلکہ جو ایک خاص راستہ کوفے کی طرف سے جاتا تھا اس راستے سے امام کو نہیں لے آیا گیا اس سفر کے اندر، بلکہ خاص جو اپنے نمائندے اس سفر کے لیے اس نے بھیجے تھے مدینہ کے اندر جو امام کو لے کر آ رہے تھے، صرف امام کو نہیں بلایا تھا بلکہ امام کے اور قریبی افراد کو بھی، اہل بیت کے اور قریبی افراد کو بھی اس کاروان میں شامل ہونے کا حکم دیا تھا مامون نے کہ ان سب کو خراسان اور یہاں پہ مرو بلایا جائے، تو اس نے یہ شرط کی تھی اور اس نے قید لگائی تھی کہ امام شیعہ نشین علاقوں سے نہ گزرے بلکہ بصرہ والے علاقے سے لے کے گئے تھے کہ جہاں پہ عموماً امام کے پیروکار موجود نہیں تھے، اور راستوں میں بھی اس چیز کا خیال رکھا گیا، جبکہ جہاں تک بھی تشیعوں کے پاس یہ خبر پہنچتی تھی، امام بار تک یہ خبر پہنچتی تھی، وہ پوری کوشش کرتے تھے کہ کہیں سے بھی ہم امام تک رسائی حاصل کریں اور اس حقیقت کو جانیں کیا امام نے ولی عہدی دل سے قبول کی ہے، کیا نعوذ باللہ امام تسلیم ہو گئے ایک ظالم حاکم کے مقابلے میں، یا نعوذ باللہ کیا امام نے اس کو تسلیم کر لیا، تو اس کو جاننے کے لیے سب کے اندر تشنگی تھی۔
ہمارے ساتھ ہیں، ان کو بھی شامل کر لیں بیچ میں اگر آپ کی اجازت ہو تو۔
جی بالکل۔
ہیلو، السلام علیکم۔ جی انیس بھائی بات کر رہے ہیں؟
جی انیس حیدر بات کر رہا ہوں۔
جی
خوش آمدید، خوبصورت آپ ماشاء اللہ پروگرام آج ہو رہا ہے، بڑی خوشی ہوتی ہے دیکھ کے جو عالم دین تشریف لے کے آتے ہیں کمبھ سے، اور میں سب سے پہلے اپنے بہت ہی قابل احترام आलम दीन जो यहाँ तक फरमा रहे हैं उनको सलाम पेश करना चाहूंगा। और
वालेकुम
एक जहन में एक सवाल था मेरे
जी
जो
जरूर
मैं पेश करूंगा, इमाम रजा यानी मुख्तलिफ किताबों में मुख्तलिफ बातें हैं यहाँ पे लिखी हुई है, तो इस सिलसिले में थोड़ी सी ब्रीफिंग कर लीजिएगा, उसकी क्या वजूहत थी कि वो मदीने से कैसे पहुंचे, ईरान कैसे आए, शुक्रिया।
ठीक है जी,
मैं समझा सका हूँ शायद सवाल अपना।
ठीक है जी। किबला आपको आवाज आ रही थी नीस भाई की,
जी बिल्कुल बिल्कुल, मैं मतलब
आप उनका
तवज्जो
सवाल कैच किया जी। थैंक यू, बहुत बहुत शुक्रिया नीस भाई, आपको आप सुनते रहिए, किबला आपकी सवाल का जवाब देते हैं, बहुत शुक्रिया।
तकरीबन
बहुत
यही
बहुत
चीज
शुक्रिया
आपकी खिदमत में बयान,
शुक्रिया।
जी आपके खिताब में बयान भी की जा रही है कि इमाम को यही चीज देखते हुए कि चूंकि 17 सालों से इमाम ने अगरचे हुकूमत और हाकिम एक जगह बैठा हुआ था, मरकजियत वहां पे हुकूमत की थी, लेकिन वाकई खुदावंद मुताल ने ऐसी शख्सियात आम मासूमीन अलैहिस्सलाम की जाते मुकद्दसा के अंदर हमारे लिए रखी है कि जहां इमाम होता है वहां मरकज बन जाता है। और इनको सबसे ज्यादा इसी चीज का खौफ था, डर था इस चीज का कि ना इनके पास हुकूमत है, ना इनके पास जायगा है, ना इनके पास वसाइल है, और सिर्फ अपनी शख्सियत का जाज्बा इतना था कि मदीना तकरीबन मरकज बन चुका था, खासतौर पे दीनदार अफराद का मरकज बन चुका था, फुकहा का मरकज बन चुका, उलमा का मरकज बन चुका था, यानी लोग अपने सवालों के लिए हाकिम वक्त और हाकिम वक्त के दरबारी उलमा के जो कि जालिम हाकिमों के साथ मिले हुए होते हैं, उसको हुकूमत का जवाज देते हैं, उन उलमा की तरफ नहीं लोग रुजू करते थे, बल्कि लोग मदीने में इमाम मर्जा की तरफ रुजू करते थे, और काफी अहले सुन्नत उलमा रुजू करते थे कि हमारे पास बाज़ रिवायत इमाम रजा से, अहले सुन्नत उलमा और फुकहा से मौजूद है कि उन्होंने रुजू किया अपने सवालात के लिए, अपनी इल्मी मुश्किलात के लिए, और इमाम रजा उनको उनके जवाब देते थे, और इमाम रजा बहुत खुश थे इस चीज के ऊपर कि मुझे कम अज कम मदीने के अंदर यहाँ पर एक खास आसाइश इमाम को हासिल थी, जिसकी वजह से इमाम इन कामों को और फुर्सत से इस्तेफादा कर रहे थे। लेकिन मामून ने 17 साल बाद ये दर्क किया कि ये तो मेरी हुकूमत की तरफ दिलचस्पी नहीं है ज्यादा किसी की, बल्कि और इमाम भी अपने काम को अंजाम दे रहे हैं, बल्कि एक वो जो आपकी खिदमत में अर्ज किया सियासी मरजियत भी यानी सियासी महवरियत भी इमाम को हासिल होने लगी थी, और इल्मी महवरियत भी इमाम को मदीने में हासिल होने लगी थी। ये चीज देखकर मामून ने चाहा कि मदीने से ये सारे सिलसिले को तोड़ा जाए, और इसको तोड़ने के लिए बेहतर है वो जो इस तमाम मकनतीसियत का महवर है, वो जो मकनतीसी शख्सियत है जो कि इमाम की शख्सियत है, उस महवर
हेलो
को वहां से उठा लिया जाए,
जी,
क्योंकि वो
एक
नेटवर्क टूट
मिनट
जाए।
सिर्फ नकवी साहब जी। जी किबला हमारे पास एक और हमारे साथ कॉलर हैं, और जी हेलो, अस्सलाम वालेकुम
वालेकुम अस्सलाम, इमरान
जी। नकवी साहब आपको खुश
साहब
आमदीद
आपको
कहते
भी
हैं
सलाम हो।
जी।
किबला साहब जो हनीस भाई ने सवाल किया है ना, मैं इसको थोड़ा सा आगे बढ़ाते हुए एक और एंगल की तरफ से आपसे थोड़ा सा इल्म हासिल करना चाहता हूँ।
जी
सवाल ये है कि तारीख में कहीं नहीं मिलता कि इन 12 इमामों में से किसी ने भी किसी को कुछ कहा हो, इनके साथ ज्यादतियां भी हुई, जेलों में भी डाला, इनको जहर भी दिए गए, लेकिन कहीं नहीं मिलता कि इन्होंने किसी को बदुआ भी दी हो या कहीं पे गुस्सा भी जाहिर किया हो। यानी इतनी शराफत, इतनी मोहब्बत, इतना प्यार, इतनी इंसानियत इनमें नजर आती है। तो सवाल अब ये पैदा होता है कि इतना कुछ होने के बावजूद, इतना इखलाक होने के बावजूद, क्या वजह थी कि इनके साथ इतने जुल्म हुए, क्या वजह थी कि इन्हों को इतना तंग किया गया, क्या वजह थी कि तंग करने वाले जुल्म करने वाले भी मुसलमान थे, को गैर नहीं थे, मुसलमान थे, कलमा गो थे, इनके नाना का कलमा पढ़ने वाले थे, तो क्या वजह थी कि मुसलमान हो के भी उन्होंने जब जुल्म किया तो क्या वो अपने आप को आज 1400 साल के बाद भी उनकी नस्लें अगर जुल्म करती है तो वो मुसलमान या कहलाने के हकदार हैं, कलमा गो कहलाने के हकदार हैं? क्या वो जब ये हकदार बनते हैं अपने आप को मुसलमान कहते हैं तो जब इनको बताया जाए या पूछा जाए या इनसे कहा जाए, जैसे मिसाल के तौर पर बीबी पे जो ज्यादतियां हुई, बीबी के साथ जो जुल्म हुए, बात की जाए तो आज हरामी अशरफ जैसे आ जाते हैं मैदान में और कहते हैं जी बीबी को नौजबिला जुटाने की कोशिश करते हैं। तो मैं आखिर में ये पूछना चाहता हूँ, मुझे सिर्फ ये बताया जाए, ये किसी को कुछ नहीं कहते, ये दीन की बात करते हैं, इस्लाम की बात करते हैं, मुसलमान कलमा पढ़ के इस्लाम में दायरे में दाखिल हो चुके हैं, तो फिर इनके साथ उनकी इतनी नफरत, इनके साथ इतनी इतने जुल्म, ये किस चीज को जाहिर करते हैं? ये क्या वो इस्लाम लाए थे इसलिए कि जुल्म करने के लिए, क्या क्या ये उनका मकसद था? ये तो बहुत सारे सवाल बनते हैं किबला, इनमें अगर थोड़ी थोड़ी तशरीह कर दे तो हमारे नॉलेज में इजाफा होगा, हमारी नौजवान नस्लों को पता तो चले कि जुल्म करने वाले क्यों किया, उनका मकसद क्या था, जिन पर जुल्म हुआ वो क्या चाहते थे। थैंक यू जी, मेहरबानी, शुक्रिया,
बहुत शुक्रिया नकवी भाई, बहुत शुक्रिया जी किबला,
बहुत बेहतरीन सवाल है और वाकई बहुत उम्दा सवाल है कि ऐसा सवाल है कि जो और दरीचे खोलता है आइमा मासूमीन अलैहिस्सलाम की मारफत और उनकी जानिब दुरुस्त आगाही अपने आइमा के बारे में, कि ये बस कहते भी हैं क्योंकि आइमा के अखलाक बहुत बाला होता था, बहुत ही आली अखलाक के मालिक होते थे, तो कहते थे कि आइमा तो किसी को नहीं छेड़ते थे, आइमा तो किसी को तंग नहीं करते थे, आइमा तो किसी को किसी की परेशानी का बाइस नहीं बनते थे। तो हाँ, हम ये कहेंगे कि हाँ आइमा एक आम इंसान को तंग नहीं करते थे, किसी को नहीं छेड़ते थे, लेकिन ऐसा नहीं हो सकता कि आइमा सामने जुल्म को देखें और अमर बिल मारूफ और नहीं अनिल मुनकर ना करें। आइमा सामने चाहे जुल्म को हुकूमती शक्ल में देखें, सियासी शक्ल में देखें, इज्तिमाई शक्ल में देखें, इंफरादी शक्ल में देखें, आइमा हमेशा जुल्म के खिलाफ आवाज बुलंद करते थे, हमेशा बातिल के खिलाफ आवाज बुलंद करते थे। और ये दलील है कि हमारा एक इमाम भी तभी मौत नहीं इस दुनिया से गया, हर इमाम को उस वक्त के जालिम हाकिम ने शहीद किया। तो ये दलील है कि इमाम जरूर गलत और जालिम हाकिमियत को छेड़ते थे, तो वो जालिम हाकिम अपने लिए इनको खतरा समझते थे। और ये हमारे लिए भी एक सवाल है कि आज जिस दुनिया में हम मौजूद हैं, जिस जमाने में हम मौजूद हैं, जिन खित्तों में हम मौजूद हैं, अगर उस खित्ते के अंदर हाकिम जालिम है और वो हमारी जान का दुश्मन नहीं है, तो इसका मतलब ये है कि हम शिया अपने आप को कह तो रहे हैं लेकिन शायद हम उस जालिम हाकिम को छेड़ नहीं रहे, उस हाकिम को जिसको खुदावंद मुताल ने हक के हाकिमियत और हुकूमत नहीं दिया और हम भी उसके सामने खामोश हैं, तो वो जालिम हाकिम कभी भी हमें नहीं छेड़ेगा। वो जालिम हाकिम हम पे जुल्म तब करेगा जब हम उसकी हाकिमियत को चैलेंज करेंगे। और हमारे तमाम आइम्मा को हर हाकिम ने या तलवार से या जहर से शहीद किया, तो हतमन ये दलील है कि वो उस दौर की बातिल हाकिमियत को छेड़ते थे और उन हाकिम की निगाह में भी इमाम की सबसे बड़ा इमाम के लिए जो है वो अपने लिए वो इसी चीज को समझते थे कि उनका जुर्म ये है कि वो हमें हुकूमत नहीं करने देते, बातिल हुकूमत पे जारी नहीं रखने देते। और जब भी कोई किसी से आके पूछता है तो इमाम कहते हैं कि नहीं, ये ताहूत है, ये जालिम हाकिम है और इनको हक पे हुकूमत हासिल नहीं है। ये वो कलीदी वजह है जो हर इमाम मासूम के सामने वाले हाकिम के सामने चैलेंज बनता
है। तो ये बात ऐसा किबला, सवाल ये पैदा होता है कि क्या इन पे जो जुल्म है उनको छपाने के लिए ये एक बात खड़ी नहीं गई कि जी ऐसा होना था, इस तरह यजीद को बचाने की कोशिश नहीं की गई? इस पे थोड़ी सी रोशनी डालें कि ये क्यों ये लफ्ज कहे जाते हैं उनके जुल्म को छपाने, जालिम को बचाने और जुल्म को छपाने के लिए ये सवाल क्यों किया जाता है कि जी ऐसा होना था, ऐसा किया जाना था? तो क्या यही घर था जिसके जिसके साथ होना था? बाकी जो वहां रहते थे, सहाबा रहते थे, उनके साथ क्यों ना हुआ? क्यों उन्होंने यजीद का साथ दिया था इसलिए वो बच गए और इन्होंने इस्लाम के लिए खड़े हो गए? तो फिर या तो इनको मानो कि इन्होंने कुर्बानी दी, या ये कहो कि वो भाग गए इस्लाम को, जो इस्लाम को अपनी जान बचाने के लिए उन्होंने कोई कुर्बानी नहीं दी, ये सारा वाजे कर। ये मौजूदा वबा जो है कोरोना वायरस, क्या कुदरती आफत है या जबेलाही है या इंसानों की खुद पैदावार है?
ठीक,
एक सवाल ये हो गया। और हल्का फुल्का सा सवाल आपके टॉपिक से थोड़ा रिलेटेड है, मौजज़ा करामत करिश्मा में फर्क किबला से मेरी रिक्वेस्ट है कि वो फर्क और तफसील बयान करें। बहुत बहुत मेहरबानी, अल्लाह को सलामत रखे, दुआ में शामिल रखे, अल्लाह हाफिज,
जज़ाकअल्लाह, शुक्रिया। जनाब साहब, थोड़ी देर के लिए हम कॉल्स जो हैं वो हम रोकते हैं और किबला से इन सवालात के जवाब जो हैं वो जानते हैं। जी किबला,
बिल्कुल ऐसे ही, अगर मैं थोड़ा मुझे याद दहानी भी करा दीगा, मैं थोड़ा आखिर से शुरू कर लेता हूँ। जैसे इन्होंने कहा कि ये बिल्कुल एक ऐसा नजरिया बाकायदा बनू उमैया ने ये नजरिया गढ़ा था कि जो कुछ सैयदुशहदा के साथ हुआ, करबला के अंदर हुआ या आगे भी आइमा के साथ हुआ, कि इनको हाकिमियत तक नहीं जाने दिया गया कि ये उम्मत मुस्लिमा की बागडोर संभालते, तो उसको कहते थे कि ये तकदीर की वजह से है, तकदीर ऐसे थी, यानी तकदीर ऐसे ले जाती है ऐसी जगहों के ऊपर, जो कि एक बाकायदा बनू उमैया के जुल्म और बर्बरियत के ऊपर पर्दा डालने के लिए नजरिया गढ़ा गया था कि करबला को एक तकदीर ऐसे बना देना कि ये मजबूर थे और اختیار نہیں تھا ان کا، جبکہ ایسا نہیں ہے بالکل. سید الشہدا نے یہ راستہ اپنے لیے خود انتخاب کیا تھا، اور سید الشہدا نے کہا تھا کہ اگر دین محمدی کی نجات جو ہے وہ میرے خون میں ہے اور میرے قتل کے اندر ہے تو آؤ اے تلواروں مجھے ٹکڑے ٹکڑے کر دو، مجھے قتل کرو. تو یہ خود اس گھرانے نے اپنے لیے دین مبین کی حفاظت کے لیے اس اقدام کو ہمیشہ انتخاب کیا ہے، اور ان کا فخر ہے یہ کہ شہادت ہمارے لیے، جیسے ہمارے پر روایت ملتی ہے کہ یہ شہادتیں جو ہیں یہ ہماری فطرت ہے اور یہ ہمارے لیے باعث فخر ہے اور یہ پوری اسلام کا فخر ہے. تو ایسا نہیں ہے کہ مجبوراً ان کو لے جایا گیا، تقدیر ایسے تھی نہیں. چونکہ میں نے آپ سے کہا نا کہ آج بھی اگر آپ دیکھیں، کہ مثلا آج تمام اسلامی ممالک کے ہوتے ہوئے بھی آج ظالم ممالک کی نگاہیں فقط ایران کی طرف کیوں ہوتی ہیں؟ کیونکہ اہل بیت علیہ الصلوۃ والسلام کے مشن کو آگے لے جانے کے لیے ایک خاص نظام حکومت ہے جو پورے ظلم کو للکار رہا ہے. تو یہ تقدیر نہیں ہے، ایران نے خود، اس مملکت اسلامی نے خود مول لی ہیں یہ مشکلات، یہ دشمنیاں مول لی ہیں آج کے ظالموں کے خلاف. ایسا نہیں ہے اس کو تقدیر کے اوپر ڈال دیں، باقی اسلامی حکمران جو کہ ان کے ساتھ چل رہے ہیں ان کے لیے مشکلات نہیں ہیں. تو بس یہ نظریہ غلط ہے، اور اہل بیت علیہ الصلوۃ والسلام نے خود اپنے لیے فخر سمجھا، انتخاب کیا اس کو، بلکہ دعا یہ کرتے تھے کہ خدا مجھے بدل مت دینا، تبدیل مت کر دینا، بلکہ ایسا نہ ہو کہ وہ جو قربانیاں ہم نے دینی ہے تو کسی اور سے لے لے. ہمیشہ سیدہ کہتی تھی اے حسن و حسین جب بھی یہ وقت آئے تو تم مجھے ہمیشہ آگے میں تمہیں پاؤں ان سب چیزوں کے لیے جب بھی اسلام کے وقت